जिसे कहते हैं इट्स नॉट अ लाइन इन स्टोन. तो ये इसको देखना जरूरी है कि इसका मकसद क्या था. अभी तक जो नेगोशिएशन पिछले 3 महीने हुई हैं उन्होंने कोई कहीं काफी सब्सटैंटिव किस्म की प्रोग्रेस हासिल की. इस वक्त जो आप देख रहे हैं जो एक्सटेंशन 1 हफ्ते की हुई है, उम्मीद ये होनी चाहिए कि ये यकीनन इसकी वजह से कोई ना कोई एग्रीमेंट सामने आ जाएगा. 3 इश्यूज ऐसे हैं जिन पे अभी तक बातें हो रही हैं, जिन पे अभी तक सेटलमेंट नहीं हुई. एक तो बात ये आ जाती है कि इंस्पेक्शंस किन एंटिटीज की जाएगी और कैसे की जाएगी. दूसरी जो इशू है वो रिसर्च एंड डेवलपमेंट का इशू है कि किस हद तक ईरान रिसर्च करता रहेगा अपनी न्यूक्लियर कैपेबिलिटी को बढ़ाने के लिए. और तीसरी जो एक अहम बात आ जाती है कि किस स्पीड से जो इकोनॉमिक और फाइनेंशियल सैंक्शन लगाई गई थी ईरान पर उनको किस तरह से हटाया जाएगा और किस स्पीड से हटाया जाएगा. तो ये 3 चीजें जो बातें हो रही है, उम्मीद ये होनी चाहिए कि मंगल तक कम अज कम 2 इश्यूज पर फैसले हो जाएंगे. जो तीसरा इशू है उस पर शायद कुछ और बातें करने की जरूरत हो.
जुबैर इकबाल सर, मैं अपने समझने के लिए भी और लिसनर्स के लिए भी मैं ये जानना चाहता हूँ कि इस तरह के हाई प्रोफाइल मुजाकरात में ज़ाहिर आला क़यादत ही नुमाइंदगी कर रही होती है, लेकिन वो कितनी बाइख्तियार होती है स्टेट के बुनियाद पर फैसले लेने के. अब जिन आप इशूज़ की आपने बात की कि जैसे उनकी जो तनसीबात हैं उसके मुआयने की बात हो या रिसर्च एंड डेवलपमेंट की, उसको कितना इख्तियार होगा, क्या जवाब ज़रीफ इंडिविजुअली वहाँ पर डिसीजन ले सकते हैं, क्योंकि होमवर्क तो ऑलरेडी हुआ होगा या हर पॉइंट पे उन्हें वापस तेहरान के साथ रابطہ करना होता है?
देखिए ये आपका कहना बिल्कुल दुरुस्त है. बात ये आ जाती है कि जो बेसिक ऑब्जेक्टिव होता है उसके ऊपर तो एक पोजीशन पहले ही हासिल की जाती होती है. जो लीडरशिप होती है वो अपनी प्राइमरी कंडीशंस बता देती है नेगोशिएटर्स को. नेगोशिएटर्स को उनके लिए किसी किस्म की फ्लेक्सिबिलिटी नहीं होती, लेकिन जो प्रोसेस होता है जिसके तहत ये ऑब्जेक्टिव हासिल किए जाते हैं उसके लिए नेगोशिएटर्स को फ्लेक्सिबिलिटी हासिल होती है और वही इस वक्त इस्तेमाल हो रहा है. फॉर एग्जांपल अब देखिए जहां तक इंस्पेक्शंस का ताल्लुक है, ईरानी गवर्नमेंट ने यह कहा है कि वो कुछ ऐसे एंटिटीज हैं जिनको वो इंस्पेक्ट करने की इजाजत नहीं देंगे क्योंकि वो नेशनल सीक्रेट्स की वजह से उनको प्रोटेक्ट रखना चाहते हैं. लेकिन बात यह आ जाती है कि क्या ऑल्टरनेटिव हैं जिसके बेसिस पे आप उस मकाम तक पहुंच सकें. फॉर एग्जाम्पल अब जो नेगोशिएशन हो रही है इनके तहत एक बड़ी आम बात सामने आ रही है कि जैसे आपको मालूम है कि AIAA के एक एडिशनल प्रोटोकॉल है, उसके तहत आप फ्लेक्सिबिलिटी इस्तेमाल करते हैं नेगोशिएशंस के लिए और इंस्पेक्शंस के लिए. उसमें ये होता है कि इनफॉर्मल इंस्पेक्शंस की जाती हैं, उनको जब वो इफेक्टिव हो जाती तो उसके बाद उनको फॉर्मलाइज किया जाता है. उसके मुतालिक बातें हो रही हैं कि शायद ईरान के साथ जो नेगोशिएशंस होंगी उसमें इस किस्म की इनफॉर्मल इंस्पेक्शंस को एक्सेप्ट कर दिया जाएगा और जब वो फॉर्मलाइज हो जाएंगी तो फिर उसके बाद ईरानियन पार्लियामेंट के पास लेके जाएंगे उसकी अप्रूवल के लिए. अगर ये हो जाता है तो मंगल तक उम्मीद ही होनी चाहिए कि बड़े अहम फैसले हो जाएंगे.
जी मुश्ताक अहमद मेहर साहब, आपका बहुत शुक्रिया. आप इन मुज़ाकरात के लिए कितने पुरउम्मीद हैं और 1 हफ्ते की दोबारा एक आर्जी आप ये कह सकते हैं कि उसमें एक एक्सटेंशन की गई है, क्या आपको लगता है कि ये 1 हफ्ता काफ़ी होगा इन डिफरेंसेस को, इन इख्तलाफात को हल करने के लिए?
जी मेरी एस्टिमेशन ये है कि ये जो नेगोशिएशन है ये फिर डेफर होंगे, ये पोस्टपोन होंगे और उसकी वजूहत ये हैं कि डॉक्टर ज़ुबैर इकबाल साहब ने सही कहा कि नेगोशिएशन जो होती है उसके 2 एस्पेक्ट होते हैं. एक है टेक्निकल एस्पेक्ट जिनका इनको जिक्र किया कि 3 सब्जेक्ट पे उन्होंने डील किया है, वो तो तकरीबन अग्रीड है, उसमें कोई डिफिकल्टी नहीं है. एक है पॉलिटिकल फ्रेमवर्क इन नेगोशिएशन का. पॉलिटिकल फ्रेमवर्क में हमारे यहाँ असेसमेंट ये है कि अमेरिका बहुत ज्यादा डिमांड कर रहा है, वो एक ईरान की कैपिटुलेशन चाह रहा है और ईरान ने यदि अमेरिका के अंदर इंटरेस्ट ग्रुप्स हैं, प्रेशर ग्रुप्स हैं, इसी तरह ईरान के अंदर जो पावर स्ट्रक्चर है वो यूनिफॉर्म नहीं है बल्कि उसके भी 2 टीयर्स हैं. एक पास आ रहे हैं ईरान है जो कि मिलिटेंट है, जो कि रिलीजियस है, जो कि कुंभ से आते हैं वो होल्ड करते हैं. एक उनकी आला दर्जे की लीडरशिप है जो इकोनॉमिक डेवलपमेंट चाहती है, लिबरलिज्म चाहती है और इस मुश्किल से निकलना चाहती है. ईरानी लीडरशिप भी जैसा आपने सवाल किया पूरी तरह बाख्तियार नहीं है, वो भी डिपेंड करते हैं उन क्लासेस पे जो उनको सपोर्ट करते हैं। तो मेरी नजर में इस वक्त अमेरिका बहुत ज्यादा अनएक्सेप्टेबल कंडीशन लगा रहा है, खासतौर पे ये जो सेंक्शन का मामला है, वो ये कह रहे हैं कि जब तक आप एग्रीमेंट साइन नहीं करते हम सेंक्शन नहीं हटाते। ईरान ने कह रहे हैं कि जी आप मेहरबानी करके सेंक्शन हटा दें, रिमूव। पोलैंड में हुआ, पाकिस्तान में हुआ, हमारा एक्सपीरियंस है। इन सेंक्शन का नफ्सियाती असर तो जरूर है लेकिन इनका फिजिकल असर नहीं है। और ईरान तो खासतौर पर एक पेट्रो डॉलर कंट्री है, बहुत बड़ा मुल्क है, एग्रीकल्चर है, उनकी लेबर है, नेक्स्ट डोर उनकी मिडिल ईस्ट है, इधर उनका सेंट्रल एशिया है। तो वो और फिर वो बहुत रिलीजियस लोग हैं, उन्होंने रेवोल्यूशन से शाह ईरान को हटाया था, तो उनके अंदर बहुत हिम्मत है। तो मैं समझता हूँ ये फैक्टर जो है ना, उनको यूरोप समझता है, यूरोप का एटीट्यूड खासतौर पर जर्मनी का एटीट्यूड जो है वो काफी हद तक लीनियंट है, लेकिन अमेरिकन जब तक मैसिव कंसेशन नहीं देंगे, मैं नहीं समझता कि ईरानियन लीडरशिप एक ऐसा एग्रीमेंट साइन करेगी जो ईरान की फ्यूचर न्यूक्लियर डेवलपमेंट पे असरअंदाज होगा। और मैंने अपने प्रोग्राम में बहुत दफा अर्ज किया है, अपने सामीन से कहा है कि ईरान एक इमर्जिंग पावर है रीजन में, एक वो उसका रोल है, खासतौर पर मिडिल ईस्ट के हालात देख रहे हैं, हर जगह गड़बड़ है, ईरान सॉलिड है, तो वो इस वक्त अपने सारे ऑप्शन यूज नहीं करेगा।
मेहर साहब आप ये बताइएगा, ज़ुबैर इकबाल साहब ने दो उसके इन मुज़ाकरात के पहलू बताए, एक तो टेक्निकल है और एक पॉलिटिकल है, इनमें से वो क्या इश्यूज़ हो सकते हैं जो आपके ख्याल में पिछले 8-9 महीने से जो मुज़ाकरात चले आ रहे हैं, जो इंगेजमेंट चली आ रही है, यहाँ तक कि अमेरिका ने बराह रास्त भी इंगेज किया था ईरान के साथ, उसमें वो एक्सप्लॉइटर का रोल प्ले कर सकते हैं, उसको वो डिस्ट्रॉय कर सकते हैं उस सारे मोमेंटम को?
बहुत अच्छा सवाल है आपका। सबसे जो बड़ा एक्सप्लॉइटर इस वक्त वो सऊदी अरेबिया है, और उसमें खास तौर पे ये जो सऊदी हुकूमत है वो नहीं चाहती कि ईरान के साथ अमेरिका का कोई सुलह हो जाए, कोई उनकी नॉर्मलाइजेशन ऑफ रिलेशन हो जाए। फिर एक इजराइल का फैक्टर आ जाता है, एक बहुत इंपॉर्टेंट फैक्टर है शिया डेवलपमेंट, जो एक शिया फैक्टर कहलाता है, तो उस सारे रीजन में हो रहा है। तो ये फैक्टर्स हैं जो इम्पीट कर रहे हैं सऊदीज और इसराइलीज में, अब एक नेक्सस डेवलप हो रहा है और वो नहीं चाहते कि इस रीजन में एक नई सिचुएशन पैदा हो, खासतौर पर ये दाइश आ गया है, ये जो यमन का प्रॉब्लम है, सीरिया का प्रॉब्लम है, बहरीन में प्रॉब्लम है, कुवैत में आपने देखा है पिछले हफ्ते क्या हुआ। तो ये वो फैक्टर्स हैं जो एलिमेंट्स हैं, ये स्ट्रेटेजी नहीं है, लेकिन जो ईरान के लिए बहुत इंपॉर्टेंट फैक्टर है कि ईरान की टॉप लीडरशिप को एक एक फेस सेविंग डिवाइस चाहिए, वो जो अपनी कौम को, अपने लोगों को, अपने मिलिटेंट्स को, अपने जो उनके जहाजी एलिमेंट्स हैं, कुंभ के लोग हैं, कलर्की है, उनको बता सकें कि जी हमने ये एग्रीमेंट लिया है कि ईरान की इसमें फतह है और हमारा फ्यूचर भी इसमें सिक्योर रहेगा और हमें कंसेशन भी मिलेंगे और हम आगे भी बढ़ सकेंगे और हम कोई कैपिचुलेट नहीं कर रहे।
जी बहुत शुक्रिया हमारे साथ ही क्या ज़ुबैर इकबाल साहब, आपसे भी इस सेगमेंट को हम वाइंड अप करने से पहले एक सवाल करेंगे, एक तो ये कि आपकी अपनी एस्टिमेशन है कि आप कितने परसेंटेज देते हैं, आप कितने ऑप्टिमिस्ट हैं, कितने पेसिमिस्ट हैं इन मुज़ाकरात की कामयाबी के बारे में, या एक और एक्सटेंशन होगी, एक बात। और दूसरी सवाल जिसके जवाब में मेयर साहब ने कहा कि दो बड़ी पावर्स हैं, ज़ाहिर इसराइल और सऊदी अरेबिया दोनों अमरीका के करीब भी हैं, दोनों क्लोज टाइज शेयर करती हैं वाशिंगटन के साथ, तो वाशिंगटन ने उनके कंसर्न्स को अब तक कितना एड्रेस किया है, या आपको लगता है कि उनके कंसर्न्स के बावजूद वाशिंगटन ने जो पोजीशन ले रही है, ले ली है, वो उसको एसर्ट कर रहा है?
देखिए, जहां दूसरे सवाल का मैं पहले जवाब दे दूं कि जहां तक सऊदी अरब या इजराइल के इंटरेस्ट का मामला है, ये पहले ही इंटरनलाइज हो चुके हैं अमेरिकन स्ट्रेटजी में। याद रहे कि अमेरिकन कतन ऐसी सिचुएशन नहीं चाहते जिसकी वजह से ईरान के अंदर इतनी कैपेबिलिटी आ जाए कि वो उस रीजन के ऊपर हेजेमोनिक कंट्रोल हासिल कर सके। इसलिए जहां तक ताल्लुक है कॉन्फ्लुएंस ऑफ इंटरेस्ट का, वो तो हो चुका है, कंप्लीटली नहीं हुआ तो कभी भी नहीं होता कंप्लीट, लेकिन बड़ी हद तक हो चुका है। अब पहला जो सवाल था आपका, उसकी बात आ जाती है कि ये जो एग्रीमेंट, ये जो नेगोशिएशन हो रही है, इसके टू स्टेजेस ऑफ एग्रीमेंट होंगे। एक तो बेसिक एग्रीमेंट होगा जिसके तहत कुछ कंडीशंस डिटरमिन कर दी जाएंगी, उनमें इंस्पेक्शन भी शामिल होगी, उसमें सैंक्शंस की जो रिलीफ है उसके टाइम टेबल भी शामिल होगा, और उसके मुताबिक रिसर्च और एनालिसिस और डेवलपमेंट का जो मामला है जिसमें सर्टिफिकेट आ जाते हैं वो भी डिस्कस होगा और वो कामयाब होगा। लेकिन जो असल बात आ जाती है वो होती है इम्प्लीमेंटेशन की। जो इम्प्लीमेंटेशन का मामला है वो भी डिटरमिन करेगा कि किस स्पीड से आप सैंक्शंस को रिमूव करते हैं। वो इम्प्लीमेंटेशन जो है उसमें काफी फ्लेक्सिबिलिटी होती है, और उस फ्लेक्सिबिलिटी के लिए यूनाइटेड नेशंस की जो एजेंसीज हैं वो अपना रोल इस्तेमाल कर सकती हैं और करेंगी। तो मुझे उम्मीद ये है कि कुछ हद तक कुछ बड़े इश्यूज के मामले में मंगल तक एग्रीमेंट जरूर हो जाएगा। कुछ ऐसे इश्यूज होंगे जो के निगोशिएशन के लिए चलते रहेंगे।
जी बहुत शुक्रिया जुबैर इकबाल साहब हमारे साथ रहिएगा। एक ब्रेक लेते हैं, ब्रेक के बाद हम वापस आएंगे तो बात करेंगे मईशत पे, इकोनॉमी पे, वो आपका सब्जेक्ट है, और दो डेवलपमेंट हुई हैं आज के दिन में, दोनों का ताल्लुक जो है बहरहाल मुल्कों की मईशत की तरफ है, वो किन मुल्कों की तरफ है और किन खितों में पे उनका ज़्यादा असर है ये हम आपको बताते हैं एक ब्रेक के बाद। मुश्ताक अहमद मेहर साहब के हम बहुत मशहूर हैं कि इस सेगमेंट में वो हमारे साथ रहे, पाकिस्तान के साबिक सफ़ीर। तो एक ब्रेक, ब्रेक के बाद वापस आएंगे और बात करेंगे प्रोग्राम के अगले सेगमेंट पर।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट उर्दू voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, उर्दू voa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं उर्दू voa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक उर्दू voa.com पर बराहे राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए www.urduvoa.com।
जहाँ रंग में आपका खैर मकदम, मैं हूँ असद हसन, प्रोड्यूसर है हमारे साथ अंजुम हेरल गिल, और आज उन्हें असिस्ट कर रही हैं स्टूडियो में हमारे इंटर्न एमन रिजवी, जैक्सन वेड्स और आइडन उटको हमारे इंजीनियर्स हैं। और प्रोग्राम के हिस्से में हम बात करेंगे यूनान के अंदर आने वाले मुआशी बहरान पे। ये बहरान है जिसने बहुत कंट्रीब्यूट किया था दुनिया को, जिस मुआशी बहरान का सामना करना पड़ा पिछले 7-8 बरसों में, उसमें उसका एक बड़ा कंट्रीब्यूशन समझा जाता है। तो जो यूनान है उसकी मईशत ताहाल नहीं संभली है, इसके बावजूद कि पिछले 5 बरसों में खातिर खा कर्ज़े लिए गए हैं, और यूरोपीय क्रेडिटर्स ने बिलाखिर अब ये कर्ज़े देना बंद कर दिए हैं, और उनकी कुछ शरायत हैं जिनको बहुत सख्त कंडीशंस ख्याल किया जा रहा है। यूनान के प्राइम मिनिस्टर उनको कबूल करने के लिए अभी तक तैयार नहीं हैं, और उस पर उन्होंने ये कहा है कि हम इतवार के रोज़ मुल्क में रेफरेंडम कराएंगे कि क्या हम इन सख्त कंडीशंस के साथ कुछ लोन्स ले सकते हैं, कुछ बेल आउट प्लान जो है यूरोपियन क्रेडिटर्स का उसको हम बाय कर सकते हैं। तो हम जानेंगे 2-3 इसके बुनियादी हवाले। एक तो ये कि क्या बेल आउट इंजेक्शंस जो होते हैं इकॉनमी के अंदर, खा वो लोन्स की सूरत में हों या डोनेशन इमदाद और उसकी सूरत में हों, वो कितने इफ़ेक्टिव होते हैं, और दूसरा ये एक बड़ा एक एंगल है ख़ासतौर पर हमारे लिसनर्स के समझने के लिए, क्योंकि कहा यह जाता है उनसे कि आप अपनी स्पेंडिंग कट्स जो हैं, अपने जो अखराजात हैं वो कम करें, और यूनान की गवर्नमेंट ये कहती आ रही है कि हमारे अखराजात कम करने की वजह से आम आदमी ज़्यादा मुतासर होता है। तो हमारे खित्ते में तो ख़ास तौर पे हुकूमतों में बहुत ज़्यादा दबाव होता है कि वो अपने अखराजात कम करें। इसका भी हम एक जनरल कंपेरिज़न ज़रूर करेंगे कि हुकूमत, क्योंकि अमरीका के अंदर क्राइसिस था, सदर बराक ओबामा ने यहाँ पर उन्होंने भी अखराजात को इनकरेज किया, उन्होंने कहा रोड्स बनाएं, पुलें बनाएं, ब्रिजेस बनाएं, ताकि पैसा जो है मार्केट के अंदर सर्कुलेट हो। लेकिन थर्ड वर्ल्ड कंट्रीज़ में या डेवलपिंग कंट्रीज़ में अगर यही एक्शन लिया जाए तो बहुत ज़्यादा पॉलिटिकल क्रिटिसिज्म भी होता है। इस पर हम बात करेंगे, लेकिन हमारे सामने जो है वो यूनान वो मौजूद रहेगा, और ये कहते हैं कि अगर वो ऑलरेडी उनको वो लोन नहीं दिया गया है, और अगर नो में रेफरेंडम के नतज आते हैं, तो यूनान वो पहला मुल्क हो सकता है जो यूरोपीय यूनियन 19 ममालिक का जो ये ब्लॉक है उसमें से वो, और 16 साल से जो एक करेंसी शेयर कर रहा है कॉमन करेंसी, उसमें से निकलने वाला पहला मुल्क बन जाए। ये भी हम देखेंगे, और ये कि अगर यहाँ पे बुरान संगीन होता है तो इसके असरात यूरोप के लिए और बाकी दुनिया के लिए क्या हो सकते हैं। ज़ुबैर इकबाल साहब हमारे साथ पहले से मौजूद हैं, डॉक्टर शाहिद हसन सिद्दीकी साहब ने हमें ज्वाइन किया है, पाकिस्तान के माहिर मौशियात हैं। डॉक्टर शाहिद हसन सिद्दीकी साहब, आप यूनान के क्राइसिस को ग्लोबल परस्पेक्टिव में कैसे देख रहे हैं, कितने चैलेंजेस हैं?
देखिए, मैं ये समझता हूँ कि ये जो बुरान वहाँ पर है यूनान में, ये ग्लोबल फाइनेंशियल सिस्टम के लिए एक झटका है, और यूरोपियन यूनियन और ग्लोबल फाइनेंशियल क्राइसिस सिस्टम, इन दोनों की बुनियाद को एक बड़ा झटका लगाया और उनकी फिलोसफी को बड़ा झटका लगाया है। उसकी वजह यह है कि 2010 में IMF ने और क्रेडिटर्स जो थे यूरोप के, उन्होंने मिलकर एक बेल आउट पैकेज दिया था और वो बेसिकली IMF की उस फिलोसफी के तहत था जो जिसका जिक्र आपने अभी किया कि आप अखराजात कम करके मईशत को सुकेड़ दें और जिससे अनएम्प्लॉयमेंट बढ़ेगी और लोगों की तकालीफ बढ़ेंगी और उसकी कैपेसिटी टू रिपे नहीं बढ़ती। तो अगर आप कर्जे का बेतहाशा उसके बाद लेते चले गए, अनएम्प्लॉयमेंट 25% हो गया, इकोनॉमी का साइज 25% गिर गया, तो ये तो सस्टेनेबल नहीं था। तो ये जो स्टेबलाइजेशन और ग्रोथ की फिलोसफी IMF प्रोजेक्ट करता है, जिसको बहुत से मुल्कों पर इम्प्लीमेंट करते हैं, कभी यूरोपियन यूनियन के ताबून से, कभी वर्ल्ड बैंक के ताबून से, मैं समझता हूँ कि ये भी एक नाकाम हो गई है। और अगर इस सब इस क्राइसिस को आपको देखना है तो ये देखना होगा कि क्या 2010 का जो बेल आउट पैकेज था वो सस्टेनेबल था, क्या वो सही था, क्या उसने मसाइल को बढ़ाया या उसने मसाइल को कम किया, और क्या अब हम दोबारा वही गलती नहीं दोहरा रहे यूरोपियन यूनियन और IMF कि उसी पैकेज के तहत उन्हीं शराइत पर जो 2010 में नाकाम हो चुकी थी जिससे कि मईशत फर्दर तबाह हुई, अब वही गलती शायद फिर दोहराने जा रहे हैं।
जुबैर इकबाल साहब,
कि मैं इनकी जो जो डॉक्टर साहब के जो अल्फाज थे उनसे बिल्कुल एग्री नहीं करता। उसकी दो वजूहत, एक तो बात यह है कि जहां तक वो पैकेज जिसकी बात कर रहे हैं, जो रिफॉर्म पैकेज जिसकी बेसिस पे ये बेल आउट पैसे दिए गए थे, उसका मकसद दरअसल ये था कि जो मुल्क के अंदर करप्शन है और जो टैक्स इवेजन हो रही है उसको बड़ी हद तक खत्म किया जाए, नंबर एक बात ये थी। नंबर दो बात ये थी कि वहां पर जो एक्सपेंडिचर्स थे बड़े बिल्कुल गलत किस्म के एक्सपेंडिचर्स थे जिनकी वजह करप्शन थी। वहां पर जो पेंशन दी जा रही थी वो बिल्कुल अनइकोनॉमिकल पेंशन थी जिनको खत्म करना बहुत जरूरी था, रिफॉर्म करने बहुत जरूरी थे। याद रहे कि उसी वक्त स्पेन और पोर्चुगल की भी हालत थी, लेकिन स्पेन और पोर्चुगल ने लेबर रिफॉर्म्स की जिनकी वजह से उनकी पोजीशन बेहतर हो गई, उन्होंने अपने टैक्स कलेक्शन इफेक्टिव कर दिया जिसकी वजह से रेवेन्यू बढ़े और उसकी वजह से उनकी फिस्कल डेफिसिट कम हो गए। जैसे उनके फिस्कल डेफिसिट कम हुए और प्राइमरी बैलेंस बढ़ा तो उसकी वजह से उनकी रिपेमेंट कैपेसिटी बढ़ गई और उनकी बोरोइंग कैपेसिटी बढ़ गई। जहां तक यूनान का ताल्लुक है, इन्होंने ऑपोजिट किया। याद रहे कि 2014 तक वो ठीक चल रहे थे, उनकी जो पॉलिसी थी वो भी कुछ हद तक ठीक थी, जिसकी वजह से वो अपना बजट के अंदर एक प्राइमरी बैलेंस पैदा कर रहे थे जिसकी बेसिस पे वो रिपेमेंट शुरू कर सकते थे और उनका जो डेट था वो सस्टेनेबल होता चला जा रहा था। लेकिन उसके बाद से जो पॉलिसीज आई हैं उनकी वजह से ना तो बजट सरप्लस बढ़ा है, बजट डेफिसिट बढ़ा है, और दूसरा ये कि उन्होंने बड़ी हद तक जो टैक्स देने वाले थे जिनके ऊपर टैक्स लगना था उनको छोड़ दिया। अब ऐसी कंडीशन में जब आप स्पेंडिंग बढ़ाते हैं या कम नहीं करते तो फिर कंडीशन खराब होती चली जाती है। आखिरकार जो दूसरे ममालिक हैं या दूसरे बैंक जो पैसे देते हैं वो वापस चाहते हैं, उनको वापस लेने के लिए आपके अपने मुल्क के अंदर एडजस्टमेंट जरूरी है। जब तक वो एडजस्टमेंट नहीं होगी आप रिपेमेंट नहीं कर सकते और जब तक वो आप एडजस्टमेंट नहीं करेंगे ग्रोथ नहीं बढ़ सकती। और इसी वजह से आप जो देख रहे हैं इस वक्त यूनान में, वहां पर चूंकि पॉलिसी रिफॉर्म्स नहीं की गई एज कम्पेयर टू दूसरे ममालिक में जो की गई है, तो उसकी वजह से उनकी जो कैपेसिटी है वो रिपेमेंट की ना वो कम हो गई है बल्कि उनकी अपनी ग्रोथ कमजोर हो गई है, जिसकी वजह से अब उनकी कैपेसिटी रिपेमेंट कम हो गई है। अब वो डेफिसिट और वो डेट जो कि सस्टेनेबल था 2014 में अब अनसस्टेनेबल हो गया। तो ऐसी कंडीशन में आप क्या चाहते हैं? क्या आप एज ए सेट थ्रो गुड मनी आफ्टर बैड? ये तो करने का कोई फायदा ही नहीं है, ना इसके यूनान का फायदा है ना दूसरे ममालिक का फायदा है।
तो अब हम जरा क्विकली आते हैं, अब इसके इम्पैक्ट पे आते हैं, इम्पैक्ट क्या होगा, क्योंकि लास्ट टाइम तो दुनिया ने सफ़र किया है, उस रीजन ने सफ़र किया है, तमाम ममालिक के लिए बड़ी टेंशन बनी रही, और अब अगर ये नो में रेफरेंडम आ जाता है, चूँकि नो में आने का मतलब पॉलिटिकली तो कुछ एडवांटेज हो सकता है उनको, अभी तक जो कुछ पोल सामने आ रहे हैं 1000 बंदों की आरा पे 48.8% ये कहते हैं कि ये जो भी क्रेडिटर कह रहे हैं उनकी बात मान लें, 43.4% ये कह रहे हैं कि नहीं नो कह दें, हमें ये शराइत कबूल नहीं है, प्राइम मिनिस्टर भी पॉलिटिकली शायद नो के हक में, वह कहते हैं कि ना करें, और ये भी ख्याल किया जा रहा है कि शायद हुकूमत भी चली जाए अगर नो के हक में वोट आया तो अब ये जो पॉलिटिकल रीजनिंग्स हैं ये कितना मैसअप कर सकती हैं पॉलिटिक्स इसको, इस मईशत को और इस सारे इन अरेंजमेंट्स को?
इंटरकनेक्टेड होती हैं। जो पॉलिटिकल कंडीशंस आप वहां देख रहे हैं उसकी बेसिस जो है वो इकोनॉमिक इश्यू है। कोई نئی بات تو نہیں ہے. برس بات یہ آ جاتی ہے کہ جسے کہتے ہیں جہاں تک گریس کا تعلق ہے, اٹس رائٹ ناؤ بٹوین راک اینڈ ڈیپ سی. مشکل یہ آ جاتی ہے کہ اگر نو ووٹ بھی آتا ہے تو ان کو نقصان ہی ہوتا ہے, اگر یس ووٹ آتا ہے تو پھر بھی نقصان ہی ہوتا ہے, لیکن یس ووٹ میں کم از کم ایک امید آ جاتی ہے کہ وہ یورو کے اوپر رہیں گے, جس کی وجہ سے ان کو سپورٹ ملتی رہے گی. اور امید یہ ہونی چاہتی ہے کہ اگر ڈومیسٹک پالیسیز ٹھیک طرح سے اختیار کی جائیں تو شاید 2025 تک وہ اس کنڈیشن میں پہنچ جائیں کہ وہ اپنا یہ جو ڈیفیسٹ ہے
اس کو ریکور کر سکیں. شاہد حسن صدیقی صاحب, ہمارے پاس ایک منٹ ہے, آپ بتائیے گا اس کے اثرات کے بارے میں, دنیا کیسے اپنے آپ کو اس سے محفوظ کرے گی, کر سکتی ہے, کتنا جولٹ آ سکتا ہے؟ انیشل انڈیکیٹرز یہ کہہ رہے ہیں کہ شاید چائنا کی مارکیٹ وہ اس سے متاثر ہو رہی ہے.
دیکھیے بات یہ تھی کہ جو اکنامی کا سائز ہے وہ 1.8% آف دی سائز آف دا یورو زون, تو اس کا لمیٹڈ امپیکٹ ہوگا بہت زیادہ دنیا میں جو کچھ اکنامی کا سائز ہے, اس کی وجہ سے آپ دیکھ سکتے ہیں کہ جو ہے قدر گر سکتی ہے یورو کی, لیکن اتنا چھوٹا سائز ہے تو اس سے چائنا جیسے بڑے ملک اس پہ میں نہیں سمجھتا کوئی سگنیفیکینٹ چیز ہوگی. اصل چیز یہ دیکھنی ہے کہ یس ہو یا نو, دونوں صورتوں میں اس نظام کے تحت جس فلسفی کے تحت چل رہے ہیں وہ معیشت حل نہیں ہوگی. اگر یہ 2014 تک صحیح تھی تو سوال یہ پیدا ہوتا ہے کہ جب ریفارمس نہیں کی تو کیسے صحیح ہو گئی؟ آپ کے مہمان کہہ رہے تھے کہ جب انہوں نے ریفارمس نہیں کی تو پھر 2014 تک کیسے صحیح ہو گئی؟ اصل میں بیسس یہ ہے کہ وہ سسٹینیبل نہیں ہے. جب تک اکنامی گرو نہیں کرے گی, جب تک قرضوں کا حجم کم نہیں ہوگا, جب تک آپ سرپلس کریٹ کریں گے کس آرٹیفیشل طریقے سے, تو ہیومن اینگل اور ہیومن فیس, تو میرا اپنا کہنا یہ ہے کہ فلاسفیکل چیز یہ ہے کہ آپ ایسا بیل آؤٹ پیکج بنائیں جس کو مانیٹر کیا جائے, جو سسٹینیبل ہو, جس میں ہیومن اینگل ہو, جس میں گروتھ ہو, جس میں اسٹیبلائزیشن نہ ہو. اگر اس کو نظر انداز کر دیا اور صرف آج اپنے ڈیٹ کو سیکیور کیا تو میں سمجھتا ہوں گا گلوبل فائنینشیل سسٹم کے لیے, یورپین یونین کے لیے, سب کے لیے یہ نقصان دہ ہوگا. یہ سب نو دونوں صورتوں میں
ایک چیلنج
نظر آ رہا ہے, الا یہ کہ بیسک فلاسفی, بیسک کنسپٹ اور بیسک پالیسیز میں چینج نہیں آتی اس کنٹری کی بھی اور یورپین یونین کی بھی اور غالباً انٹرنیشنل فائنینشیل انسٹیٹیوشن کی بھی, کیونکہ اس میں آئی ایم ایف کا رول ہے. اور میری جو آبزرویشن تھی وہ اس سے یہ جملہ برس کر دوں کہ آئی ایم ایف نے جو ڈیزائن ان کے لیے کیا تھا وہ انہیں بہت سے ترقی پذیر ملکوں نے کیا جس میں پاکستان میں بھی شامل ہے, اور ہم 1988 سے وہی اسٹیبلائزیشن پروگرام پہ چل رہے ہیں, گروتھ نہیں ہو رہی, تو اس بیسس پر اس ایکسپیرئنس کے تحت میرے آبزرویشن ہیں.
بہت شکریہ ڈاکٹر شاہد حسن صدیقی صاحب, آپ نے ہمیں جوائن کیا. زبیر اقبال صاحب, آپ سے ہم صرف ایک منٹ اور لیں گے, ہمارا جو اگلا سیگمنٹ ہے اس میں ہم بات کرنے جا رہے ہیں. ٹائمز آف انڈیا کی رپورٹ ہمارے سامنے ہے, لیکن خیر ہمارے اپنے کورسپونڈنٹ نے بھی ہمیں یہ رپورٹ ارسال کی. یہ بات ہے بنیادی طور پہ بھارت کے اندر سینسز ہوا ہے, مردم شماری ہوئی ہے, جس میں بنیادی طور پہ سوشیو اکنامک اینڈ کاسٹ سینسز تھا, سال 2011 میں یہ کیا گیا, اس کا ڈیٹا جو ہے وہ ریلیز کیا گیا ہے. 1932 کے بعد پہلی بار یہ سینسز ہوا ہے, اور اس کے بڑے کچھ سیدھا سیدھا نکات ہمارے سامنے آئے ہیں. اور وہاں پہ جو ان کے فائنانس منسٹر ہیں وہ ارون جیٹلی, وہ بہت کانفیڈنٹ ہیں کہ اس کی بنیاد کے اوپر یہ ایک بڑی زبردست ان پٹ ملے گی, اور پالیسی میکرز جو ہیں وہ بہتر پالیسیز انٹروڈیوس کرا سکیں گے. ہمیں چونکہ پورے 11:30 بجے شفٹ ہونا ہے ریڈیو اینڈ ٹی وی پہ, لیکن اس سے پہلے ہمارے پاس 1.5 منٹ ہے, وہ ہم انالیسز لیتے ہیں, لیکن ہم اس سیگمنٹ کو ہم جاری رکھیں گے. پروفیسر قمر حسن صاحب نے ہمیں جوائن کیا ہے, وائس چانسلر مولانا مظہر اللہ کی یونیورسٹی پٹنہ, اکانومسٹ ہیں. پروفیسر صاحب بہت شکریہ, آپ نے اس سینسس کو کیسے دیکھا ہے؟ میں اس کے کچھ چیدہ چیدہ نکات بھی بیان کر سکتا ہوں. دیہی آبادی کا کل 4.6% جو ہے ٹیکس دیتا ہے, 24.39 کروڑ ہاؤس ہولڈز ہیں پورے انڈیا کے اندر. پبلک سیکٹر امپلائمنٹ ہاؤس ہولڈ جو ہے وہ 1.11% ہے ٹوٹل کا, 11% رورل ہاؤس ہولڈ جو ہیں ان کے پاس ریفریجریٹرز ہیں, اور 94% رورل ہاؤس ہولڈ جو ہیں ان کے پاس گھر ہے, جن میں سے 54% جو ہیں 1 سے 2 کمروں کے جو ہیں وہ گھر ان کے پاس موجود ہیں. اس طرح کے یہ ڈیٹا سامنے آیا ہے, واقعتاً آپ ہمیں بتائیے گا کہ ایک اکانومسٹ کے طور پہ کہ ملکوں کے لیے کتنا ضروری ہوتا ہے جس کو انہوں نے مینج کرنا ہے, اس کی نٹی گریٹی, اس کی ساری ڈیٹیلز ان کے سامنے ہوں.
جی اگر ڈیٹا بینک نہیں ہوگا ان کے پاس, ساری ان کے پاس تفصیل نہیں ہوگی, تو کسی بھی طرح کی پلاننگ کرنا یا اس کو امپلیمنٹ کرنا بہت مشکل ہے. جو ایک اکنامک اسٹیٹس کا ڈیٹا ہے یہ انڈیکیٹ کرتا ہے کہ یہاں پہ پراسپرٹی آئی ہے پچھلے 60-65 سال میں.
جی جی.
ایک بڑا سیگمنٹ جو ہے وہ اربنائز ہوا ہے, مین اسٹریم اکانومی سے جڑا ہے.
صحیح.
مگر اس کے باوجود کہ ایک بڑا سیگمنٹ جو ہے
صحیح.
جو خاص کر کے دیہاتی ایریا میں رہتا ہے
صحیح.
وہ ابھی بھی تمام ڈیولپمنٹ کے فروٹس کو انجوائے نہیں کر پایا ہے.
صحیح.
اس کے باوجود کہ یہ جو آبادی ہے ہمارے پاس, یہ خود میں اپنے آپ एक बहुत बड़ा एसेट है और भले ही बहुत
हमारे साथ रहेगा, हमें शिफ्ट करना है रेडियो और टीवी पे, तो हम अगले इसी एक चंद सेकंड की ब्रेक के बाद आपके पास वापस आते हैं। प्रोग्राम जहानंग में आपका खैर मकदम, मैं हूं असद हसन, प्रोड्यूसर हैं हमारे साथ अंजुम मेरल गिल और उनके साथ हमारी इंटर्न एमन रिजवी उन्हें असिस्ट कर रही हैं, जबकि हमारे साथ स्टूडियो इंजीनियर्स हैं जैक्सन वेट्स और आइडन उटकू। प्रोग्राम के पिछले जो सेगमेंट्स जिन पे हम बात कर चुके हैं तफसील से, उनमें हमने बात की है ईरान और आलमी ताकतों के होने वाले जोहरी मुज़ाकरात पे, इसके अलावा यूनान के अंदर जो माली बहरान है वो हमारा मौजू था, और इस वक्त हम बात कर रहे हैं भारत के अंदर होने वाली मरदमशुमारी पे या सेंसिस पे। भारत की तारीख में भारत के कायम होने के बाद पहली मरतबा ये सेंसिस किया गया है, इसको सोशियो इकोनॉमिक एंड कास्ट सेंसिस कहा जा रहा है, और 1932 में पहले हुआ था और अब ये किया गया है। तो हम इसके कुछ चीदा चीदा नुकात को सामने रखते हुए ये एनालिसिस ले रही हैं कि मुल्कों के लिए या इकोनॉमीज़ के लिए या जो प्लानर्स होते हैं पॉलिसी मेकर्स होते हैं उनके लिए कितना ज़रूरी है कि डेटा उनके सामने हो। पाकिस्तान, आपको मालूम है कि लास्ट टाइम 1998 में सेंसस हुआ था और अब उस पर ज़्यादा इसरार किया जा रहा है कि वहाँ पे भी होना चाहिए। भारत में इतनी ताखिर से क्यों हुआ? प्रोफेसर कमर हसन साहब हमारे साथ मौजूद हैं, पटना यूनिवर्सिटी के वाइस चांसलर हैं, और ज़ुबैर इकबाल साहब मुमताज़ एनालिस्ट हैं और यहाँ वाशिंगटन बेस्ड थिंक टैंक के साथ वाबस्ता हैं। कमर हसन साहब, आप अपनी गुफ्तगू भी मुकम्मल कीजिएगा और दूसरा ये बताइएगा कि मुझे कुछ समझाइए और मेरे लिसनर्स को, ये कास्ट सेंसस से क्या मुराद था?
इसमें दो चीज़ें हैं, एक तो कास्ट जो पूरा हिंदुस्तान का आबादी है, चाहे वो हिंदू हो कि मुसलमान हो कि क्रिश्चियन हो, ये सब के सब किसी न किसी तरह से डिफरेंट कास्ट में बटे हैं, अपर कास्ट, इंटरमीडिएट कास्ट एंड लोअर कास्ट, और ये जो है इसके इकोनॉमी को सस्टेन करने का, इसके इकोनॉमी को बनाए रखने के लिए एक बहुत इम्पॉर्टेंट आस्पेक्ट रहा है।
सही।
अभी आप देखिए कि जो इकोनॉमिक डेवलपमेंट का जो मेजर पुश है वो इंटरमीडिएट कास्ट के ग्रोथ से हुआ है।
सही।
जिसमें चाहे वो पॉलिटिकल स्फीयर में हो या इकोनॉमिक स्फीयर में हो या सोशल स्फीयर, तीनों में इंटरमीडिएट कास्ट का डोमिनेंस बहुत ज्यादा बढ़ा है।
तो ये बताइए प्रोफेसर साहब, इसको तो बड़ा इंपॉर्टेंट समझा जाता है, भारत की जो मईशत उसके जो प्लानर्स हैं वो बड़े कीन हैं बहुत सारी चीज़ों के बारे में, तो ये इतना ताखीर से क्यों हुआ, पहली बार क्यों हुआ भारत के अंदर?
इसमें काफी रेजिस्टेंस था, लोग नहीं समझ रहे थे, जो सच्चाई है उसको छुपाने की बहुत दिनों तक कोशिश की गई, मगर सच्चाई को सामने लाना जरूरी है ताकि उसके हिसाब से प्लानिंग की जाए। हमारे यहाँ 50% हर एक पब्लिक सेक्टर जॉब में रिजर्वेशन है, उसी तरह बैंक्स और दूसरी जगहों पर भी रिजर्वेशन है, तो रिजर्वेशन का जो फायदा है सही लोगों तक पहुंचे इसके लिए कास्ट के स्ट्रक्चर को जानना जरूरी था।
सही।
और सोशल स्ट्रक्चर दोनों को जानना जरूरी है। इसी सिलसिले में 2011 में ये सेंसस हुआ है।
सही। और अब उसका डेटा जो है वो सामने आया है,
होगा कि लोग समझ पाएंगे कि किस तरह से इकोनॉमी किस सेगमेंट से बढ़ाई जा सकती है आगे, और ये जो डेमोग्राफिक डिविडेंड है उसका सबसे ज्यादा फायदा जो है हम समझते हैं कि हाल के दिनों में इंटरमीडिएट कास्ट को हुआ है।
जी जुबैर इकबाल साहब, आप इसको सम्भव कीजिएगा, आपके ख्याल में ये जो फैक्शन फिगर सामने आए हैं क्या ये रिफ्लेक्ट करते हैं उस शाइनिंग इंडिया को या उसकी इकोनॉमी जिसके बारे में कहा जा रहा था कि वो राइज कर रही है? जुबैर इकबाल साहब चले गए हैं, उनकी लाइन ड्रॉप होगी, आप ही कमर हसन साहब इसको रिस्पॉन्ड कर दीजिएगा, क्या ये फिगर्स जो हैं वो उसको रिफ्लेक्ट करते हैं जिसकी बुनियाद पर ये कहा जाता है कि भारत की जो मईशत है वो टेक ऑफ कर रही है?
इकोनॉमिक ग्रोथ में सब एक आबादी का बहुत अहम हिस्सा रहता है।
सही।
और इंडिया हो या चाइना हो या इंडोनेशिया हो, इसका ग्रोथ इंटरनल ड्रिवन है।
सही।
ये एक्सटर्नल ग्रोथ से या एक्सटर्नल एक्सपोर्ट से इनका ग्रोथ से बहुत ज्यादा ताल्लुक नहीं रखता है, क्योंकि ये सुपर टैंकर्स है, इनके यहाँ खुद बड़ी आबादी है।
सही।
थोड़ा भी इनकम बढ़ता है तो कंजम्पशन का लेवल बहुत बढ़ता है और उसका असर प्रोडक्शन और इनकम डिस्ट्रीब्यूशन में पड़ता है।
तो
जो अभी का जो ट्रेंड है पिछले 10 सालों से, ये ग्रोथ का रियल ट्रेंड है।
ठीक है।
इसमें एक जो कमी रही है वो मैन्युफैक्चरिंग सेक्टर में रही है, क्योंकि मैन्युफैक्चरिंग सेक्टर जो है वो कास्ट बेस्ड नहीं रहा है।
ठीक
है। तो जहाँ जहाँ कास्ट बेस्ड की बात है, जैसे एग्रीकल्चर सेक्टर में जिस सेगमेंट में ग्रोथ हुआ है उसमें कास्ट का एक इम्पोर्टेंट रोल रहा है, जैसे कि मिल्क प्रोडक्शन है।
सही है।
या ऑयल सीड प्रोडक्शन है, इसमें काफी हिंदुस्तान ने गेन किया है। तो एक इम्पोर्टेंट आस्पेक्ट है, अगर इकोनॉमी को ग्रो करना है
तो उसके लिए इसकी बहुत अहमियत सामने आ गया है। यह नतीजा, बहुत शुक्रिया आपका प्रोफेसर कमर हसन साहब, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया। सामिन चंद सेकंड की एक ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान और उसके साथ जुड़े हुए कुछ डेवलपमेंट्स आज की, उन पर एक चंद सेकेंड की ब्रेक के बाद। प्रोग्राम जहां रंग में आपका खैर मकदम, मैं हूं असद हसन और प्रोड्यूसर अंजुम हेरल गिल और उनके साथ हैं अमन रिजवी, और बात हम करेंगे प्रोग्राम के हिस्से में पाकिस्तान और अफगानिस्तान ताल्लुकात की। दोनों मुल्कों के दरमियान खास तौर पे पिछले एक साल के दौरान हमने ताल्लुकात को बहुत बेहतर होते हुए देखा, फौजी सतह पर भी और सियासतदानों की सतह पर भी जो रबते हुए उनमें बहुत बेहतरी के आसार थे। लेकिन एक बार फिर गुज़श्ता हफ्ते दोनों अतराफ में जो तालिबान की कार्रवाइयाँ हुई वो रखना डालती हुई नज़र आती हैं और बहुत सख्त शिकवे शिकायतें सामने आ रही हैं। और आज पाकिस्तान का जो सफारतखाना है उसके एक ऑफिशियल को बताया यह जाता है कि वहाँ पर डिटेन कर लिया गया, आपसे बेजा में रखा गया, उस पर इस्लामाबाद ने आज शदीद एहतजाज किया है। अफगानिस्तान के एम्बेसडर को दफ्तर खारजा में उनकी तलबी हुई और उस पर सख्त एहतजाज किया गया है। तो इसको एक बड़ी दराड़ के तौर पर देखा जा रहा है। जानना चाहेंगे हम अपने पैनलिस्ट के पास कि क्या जो हनीमून पीरियड था दोनों मुल्कों के दरमियान ताल्लुकात का, वहाँ पे खास तौर पे सदर अशरफ गनी के आने के बाद, यहाँ पे प्राइम मिनिस्टर मियां नवाज शरीफ के आने के बाद और फौजी की आदत में तब्दीली आने के बाद जो तब्दीली के और बेहतरी के आसार थे, क्या वो अब धुंधला रहे हैं, मुबहम हो रहे हैं और क्या उनको रिट्रीव किया जा सकता है? एनालिसिस हम लेंगे। हमारे साथ हैं अयाज वज़ीर साहब, मुमताज़ पॉलिटिकल एनालिस्ट, कॉलमिस्ट, फॉर्मर एम्बेसडर पाकिस्तान के अफगानिस्तान के लिए, और आरिफ अंसार साहब, चीफ एनालिस्ट विद पॉलिटिक्स वाशिंगटन मेट्रोपॉलिटन एरिया में बेस्ड हैं। दोनों मेहमानों का बहुत शुक्रिया। अयाज वज़ीर साहब, आपसे पहले, क्योंकि आपके पास 10 मिनट हैं हमारे लिए, पहले तो इसी एंगल को बताइएगा, क्या रीज़न्स बनी जो रखना डाल रही हैं इन ताल्लुकात में, जो बेहतरी के आसार थे, जो कोऑपरेशन हमें होता हुआ नज़र आ रहा था या जिसकी कमिटमेंट वो कमज़ोर पड़ रहा है, क्या हनीमून पीरियड जो है वो ऊपर ख़त्म हो चुका है?
मैं नहीं समझता कि हनीमून पीरियड ख़त्म हो गया। जाहिर बात है उसकी मुद्दत लगता है आहिस्ता आहिस्ता कम हो रही है, क्योंकि अफगानिस्तान हुकूमत को बहुत सारे तवक्कुआत थे कि वो ये नई पेशरफ जो उन्होंने किया अशरफ गनी साहब के आने के बाद पाकिस्तान से ताल्लुकात की बेहतरी के लिए, तो उससे वो समरात हासिल करना चाहते थे और वो थे कि तालिबान के साथ उनकी बातचीत शुरू हो जाए और अफगानिस्तान में अमन कायम किया जाए। अगर वो फिलहाल जल्दी नहीं होता तो कम से कम तालिबान के हमले अफगानिस्तान के अंदर ज़रा कम किए जाए। तो इन दोनों मदों में कोई ख़ास पेशरफ्त अभी तक नहीं हुई, सिवाय उरुमची में बातचीत की जिसका पाकिस्तान ने सरताज अजीज के लेवल पे कहा कि उसमें हमने मदद की और तालिबान गए थे वहाँ बातचीत की, लेकिन तालिबान ने उनको नफी की। उन्होंने कहा कि ये हमारे रिप्रेजेंटेटिव तो नहीं थे, क्योंकि हमारी रिप्रेजेंटेटिव ऑफिस दोहा है या फिर जो भी मुल्ला उमर उसकी तायुनाती या नुमाइंदगी के लिए मुंतखब कर ले। तो बहरहाल इसमें शुबहात तो है, लेकिन जो दोनों तरफ सीनियर लेवल पे डायरेक्ट बातचीत करनी थी वो अभी तक शुरू नहीं हुई।
ये शुरू कैसे होगी, ये गर्मजोशी कैसे दोबारा बहाल हो सकती है, ये ताल्लुकात कैसे रिपेयर हो सकते हैं आपके ख्याल में?
देखिए, मैं समझता हूँ इसमें कोई ख़ास मुश्किल नहीं है इसको दोबारा बहाल करने की, प्रोवाइडेड अगर दोनों तरफ नियतों में फतूर ना हो। अगर नियतों में फतूर हो तो फिर बहाने बहुत सारे तराश जा सकते हैं, वरना अगर पहले देख ले तो हमारी तरफ से लीडरों की एक दौड़ लगी हुई थी, खासकर पिशावर के वाक्य के बाद काबुल जाते हुए हमारे आर्मी चीफ, हमारे बाकी इंक्लूडिंग प्राइम मिनिस्टर और फिर काबुल से भी आते रहे, तो वो अब क्यों नहीं हो रहा है? वही दोबारा किया जाए, कोई एक एक नुमाइंदा अपने मुल्क का तजवीज किया जाए कि वो ऐसे मामलात में फौरन रबते में रहेंगे ताकि ऐसे मुश्किलात को रास्ते से हटा दे, क्योंकि बहुत सारे लोग अफगानिस्तान और पाकिस्तान के अंदर और इस रीजन के अंदर ममालिक है जो इस दोस्ती को खराब कराना चाहेंगे, रोड़े अटकाना चाहेंगे, तो उसका रास्ता रोकने के लिए मेरा ख्याल है इस तरह कोई جوائنٹ کمیشن یا کوئی ریپرزینٹیو نمائندہ ایک گروپ یا بندے نامینیٹ کیے جائیں کہ وہ اس مد میں ایک دوسرے کی مدد بھی کرے اور صلح کی طرف طالبان اور افغان حکومت کی آپس میں لانے کی کوششیں بھی کر لیں.
جی.
تو اس میں ڈیپینڈ کرتا ہے جیسے میں نے عرض کر لیا دونوں طرف کے نیتوں پہ. نیت صاف ہے تو کوئی چیز مشکل نہیں.
Exactly. عارف انصار صاحب کو بھی آن بورڈ لیتے ہیں آپ سے اگلا کوشچن کرنے سے پہلے, کیونکہ آپ کو 45 پہ جانا بھی. عارف انصار صاحب, پولیٹیکلی ایک تو خیر یہ ہے کہ اختلاف ہو سکتے ہیں, سیاسی ایک دوسرے سے گلے شکوے ہو سکتے ہیں, لیکن اسٹریٹجک پوائنٹ آف ویو سے دونوں ملکوں کا ایک پیج پہ ہونا کتنا ضروری ہے, کیونکہ بہت کرٹیکل ٹائم ہے سرحدوں کے اوپر, اور دونوں طرف جو ایک آپریشن ہو رہا ہے ملیٹنٹس کے اگینسٹ, اس میں تعاون کوآپریشن, اس پہ ایک کنسنسس ہے. تو کیا آپ کو لگتا ہے کہ یہ جو رکھنے ہیں ان کو دور کیا جا سکتا ہے اور کرنا ہوگا؟
نہیں, وہ تو ہے, اس کی اپنی سگنیفیکنس ہے. جس طرح آپ نے بتایا کہ وہ ملٹی لیٹرل اپروچ کی جو اب ہر جگہ بات ہو رہی ہے کہ وار اگینسٹ ٹیرر میں, وہ تو بہت ضروری ہے. اور یہ پہلی دفعہ ہے کہ اس افغانستان اور پاکستان ڈائریکٹلی سیکورٹی ریلیٹڈ میٹرز میں ایک دوسرے کے ساتھ تعاون کر رہے ہیں, اور جس کا ماضی میں امریکہ کے ساتھ مل کے ہوتا تھا, اب اتنا کانفیڈنس بڑھ چکا ہے کہ دونوں ڈائریکٹلی ایک دوسرے کے ساتھ ڈیل کر رہے ہیں. اچھا, اس میں بعض چیزیں ہیں جو خراب کرتے ہیں ماحول کو بعض دفعہ, اور یہ پہلی دفعہ نہیں ہوا جو بارڈر میں معاملات ہوئے ہیں, ماضی میں بھی اس طرح کی اپیسوڈز ہو چکی ہیں. اور اس وقت جو ایشوز تھے وہ یہ ہے کہ اپنی افغان حکومت جو ہے اس وقت ڈبل پریشر میں ہے, اقتصادی طور سے بھی اور سیکورٹی لحاظ سے بھی طالبان کے اٹیک, اور دوسری طرف آئی ایس کا بھی بڑھتا ہوا خطرہ ہے. تو پاکستان کا جو کارڈ وہ کہا بعض دفعہ پلے کرتے ہیں نیشنلزم اپنی طرف بڑھانے کے لیے, جو کہ میرا خیال ہے ڈیٹرمنٹل ہے. اس وقت اگر دیکھا جائے تو پاکستان کی طرف سے کافی پازیٹیو اس میں اسٹیپس لیے گئے, جس میں میرا خیال ہے سب سے سگنیفیکنٹ جو تھی وہ نواز شریف صاحب کی اسٹیٹمنٹ تھی جو انہوں نے افغانستان میں دی تھی کہ وہ افغان طالبان سے متعلق, اور کافی وہ ہارش تھی. اب وہ عملی طور پہ کس طرح سے پلے آؤٹ ہو رہی ہے گراؤنڈ پہ وہ تو ڈے ٹو ڈے چلتا ہے, لیکن پاکستان کے فاٹا میں بھی آپریشن کافی اسٹرانگ چل رہے ہیں. لیکن ظاہری بات ہے اس میں بہت سے پلیئرز ہیں جو نہیں چاہیں گے کہ پازیٹیو کی طرف جائے اور معاملات جو ہیں ایک کوآپریشن جو ہے وہ بڑھے, کیونکہ وہ ایکسٹریمسٹ کے لیے جو سارے ہیں ان کے لیے وہ بہت نیگیٹو ہوگا.
جی, آپ نے سمندر کو کوزے میں بند کر دیا, آپ ہمارے ساتھ رہیے گا, چونکہ ایاز وزیر صاحب کو جانا ہے ہمارا اگلا سیگمنٹ, اس پہ خاص طور پہ ان سے بہت ریلیونٹ ہے نیشنل ایکشن پلان پاکستان کے اندر بنا ٹیررزم کو اس کو کرب کرنے کے لیے, اور اس کی بہت ساری جہتیں ہیں ملک کے اندر, انتظامی امور کے اندر بھی بہت سارے معاملات اس کے آ جاتے ہیں. آج جو ایک ریمارکس آئے عدالت کے ایک سینئر, سپریم کورٹ کے ایک سینئر جج کی طرف سے, اس پہ ابھی میڈیا میں بہت گفتگو ہو رہی ہے. انہوں نے یہ کہا کہ نیشنل ایکشن پلان بیسیکلی ایک بڑا جوک ہے اب, لیکن اب اس کی تھوڑی وضاحت کرنا ہوگی, کیونکہ یہ بھی کہا جا رہا ہے کہ انہوں نے بنیادی طور پہ جب نیکٹا کے لیے صرف 160 ملین روپے رکھے گئے تو ان کا یہ کہنا تھا کہ یہ تو یعنی اس ضمن میں یہ خیال کیا جا سکتا ہے کہ ان کا مقصد یہ تھا کہ یہ اتنی رقم نہیں ہے جتنی ہائپ کریٹ کی گئی نیشنل ایکشن پلان کے لیے, اور اس کے اگینسٹ جو ایکشنز ہو رہے ہیں وہ بہت محدود ہیں. ایاز وزیر صاحب, کیا آپ نے میسج کیا لیا آج کے اسٹیٹمنٹ سے, کیا یہ پلان کے اوپر تنقید ہے یا پلان کو امپلیمنٹ کرنے کے لیے جو سیاسی ایک طرح سے ارادے ہیں یا ول ہیں, پولیٹیکل ول ہے, اس کے اوپر کرٹیسزم ہے؟
میں تو سمجھتا ہوں کہ پلان کے اوپر تنقید نہیں ہے, اس کی امپلیمنٹیشن پہ ضرور تنقید ہے, اور وہ تنقید نہ صرف جوڈیشری کو ہے بلکہ ہر ایک پاکستانی کو ہے, کیونکہ ساری قوم اس کے اوپر اکٹھے متفق ہے کہ یہ 20 نکاتی جو پروگرام مرتب کیا, جس کو پارلیمنٹ نے بھی انڈورس کر لیا, کہ ان پہ ایکشن لیا جائے. اور جب ایکشن کی بات آتی ہے ظاہر بات ہے ایکشن پھر حکومت لے گی, پھر حکومت لیل و لات سے کام کرتی ہے, ڈائریکٹ اس مسئلے کو فیس نہیں کرتی, مسئلے سے کتراتی ہے. تو جب تک اس میں ہاتھ نہیں ڈالیں گے یہ مسئلہ اس طرح آسانی سے حل نہیں ہونا ہے. ایک چھوٹا سا نقطہ میں اٹھانا چاہوں گا کہ ان 20 نکات کے اندر ایک نقطہ قبائلی ایریا کے ساتھ تعلق رکھتا تھا, جس میں کہا گیا تھا کہ قبائلی ایریا کو ریفارم اور ڈیولپ کریں گے. تو اب اس وقت سے لے کے ابھی تک فاٹا کے اندر ایک قدم نہیں اٹھایا گیا. سول حکومت وہاں پہ سرے سے ہے ہی نہیں, وہاں پہ سب کچھ فوج کے حوالے ہے, فوج ہی ساری چیزیں کرتی ہے. تو اگر ایریا کو ڈیولپ کرنا ہے اور ریفارم کرنا ہے تو پھر ان لوگوں کو حکومتی معاملات میں شامل کر لو. پچھلے جب سے پاکستان بنا ہے قبائلی عوام کو اپنے علاقے کے امور چلانے سے بہت دور رکھا گیا, قریب بھی نہیں آنے دیتے.
صحیح.
تو ان کو کب آپ ریفارم کریں گے, کب ڈیولپ کریں گے؟ جب تک آپ فاٹا کو ریفارم نہیں کریں گے, جب تک آپ فاٹا کو ڈیولپ نہیں کریں گے, یہ باقی 19 نکات سارے کے سارے درے رہ جاتے ہیں. ایک کراچی سے نہیں سنبھالا جاتا, باقی ملک کیا سنبھالیں گے؟ تو یہ کمزوری, یا میں کہتا ہوں حکومت کی نااہلی ہے کہ وہ وعدے تو کر لیتی ہے لیکن اس پہ عمل نہیں کر.
بہت شکریہ آپ کا جناب ایاز وزیر صاحب, آپ نے ہمارے لیے وقت نکالا. فارمر امبیسڈر پاکستان کے افغانستان کے لیے آپ ہمارے ساتھ موجود رہے, آپ کا بہت شکریہ. عارف انصار صاحب, آپ نیشنل ایکشن پلان اور اس پہ آنے والے کنسرنس اس کو بتائیے گا. کیا واقعتاً پلان میں تو ظاہر بہت سارے لوگ یہ کہتے ہیں کہ شاید وقت کی ضرورت بھی ہو, لیکن پوری طرح امپلیمنٹ نہیں ہو پا رہا, کس کو آپ قصوروار سمجھتے ہیں؟
جی, اس کے بہت سارے عوامل ہیں. کچھ تو یہ بھی ہے جو پوائنٹ ایاز وزیر صاحب نے کہا کہ الٹیمیٹلی پاکستان میں فوج کے اوپر رسپانسبلٹی آتی ہے, اور پھر جو ڈیفینس اور سیکیورٹی ریلیٹڈ افیئرز ہیں اس کی ایکسپرٹیز کیپیبلٹی وہ بھی ظاہری بات ہے فوج کے پاس سب سے زیادہ ہے, پولیس کی بھی اس سے کم ہے اور دوسرے اداروں کی تو پھر اور بھی کم ہے. ہمارے سیاستدان جو پاکستان کے سیاستدان ہیں ان کی کتنی انڈرسٹینڈنگ ان افیئرز کی وہ بھی معلوم نہیں ہے. اچھا, اس کے ساتھ ساتھ جو مسئلے چلتے رہے ہیں ماضی میں اور ابھی بھی چل رہے ہیں, جس طرح ابھی ہم کہہ سکتے ہیں کہ پاکستان کے اندر جو سیاست کی جو ڈویژن ہیں, جس طرح ابھی ایم کیو ایم کا معاملہ چل رہا ہے اور را کی انوالومنٹ کا اور وہ سب کچھ, پھر اس سے پہلے ڈوئل نیشنلٹی کا معاملہ چلتا رہا, تو اس میں کوئی ٹرسٹ ڈیفیسٹ کا بھی معاملہ ہے کہ میرا خیال ہے جو پاکستان کے سیکیورٹی ادارے ہیں وہ اپنی جو پلانز ہیں وہ پوری طرح شیئر نہیں کرنا چاہتے, اور وہ پبلکلی اویلیبل ہوتے بھی نہیں ہیں. مطلب یہ تو ظاہری بات ہے کہ اس کا ایک ورژن ہوگا جو پبلکلی لوگوں کو بتایا جائے گا کہ اصل میں کیا ہو رہا ہے, لیکن ظاہری بات ہے کہ کوئی بھی ملک اپنا سارا پلان پوری دنیا کے سامنے اس طرح سے ٹرانسپیرنٹ نہیں رکھتا, ایک اس کا حصہ ہوتا ہے پیچھے جو کہ اصل میں کس طرح سے پلے آؤٹ ہوتی ہیں چیزیں. تو یہ سارے عوامل مل کے میرا خیال ہے پریشر بناتے ہیں, لیکن اس میں یہ بھی ہے کہ پھر فوج کس حد تک کیپیبل ہے, کیونکہ امریکہ کی طرف سے ویسٹ کی طرف سے کیپیبلٹی بڑھانا, کاؤنٹر ٹیررزم کو کس طرح سے ڈیل کرنا, اکوپمنٹ, وہ سارے ایشوز چلتے رہے ہیں مختلف سٹیجز کے اوپر, اور اسی میں پھر یہ بنا کرٹیسزم بھی بنا کہ کاؤنٹر ٹیررزم اسٹریٹجی جو ہے وہ کہاں ہے, انسٹیٹیوشن کہاں پہ ہیں, اس کے ان کے درمیان کوآرڈینیشن کہاں پہ ہے. لیکن یہ بہت پرانی بات ہے, اب یہ تو بہت آگے ہونی چاہیے تھی بات, لیکن اس کے عوامل جو ہیں وہ میرا خیال یہی ہے کہ یہ ٹرسٹ ڈیفیسٹ اندر, لیک آف پولیٹیکل کوہیژن, اور اس کے ساتھ پھر جو سیکیورٹی افیئرز کے جو انڈرسٹینڈنگ ہے وہ ہر ایک بندے کے پاس تو نہیں ہوتی.
بہت شکریہ عارف انصار صاحب, آپ نے ہمیں جوائن کیا, آپ نے ہمارے لیے وقت نکالا, آپ کا بہت شکریہ. اور سامعین, اس وقت جناب جسٹس سعید الزماں صدیقی صاحب ہمارے ساتھ موجود ہیں, پاکستان کے سابق چیف جسٹس ہیں, اور ان سے ایک ہی ہم سوال کریں گے. جسٹس صاحب, آپ سے میں نے گزارش کی تھی, آج جو ریمارکس ہیں جناب جسٹس جواد اس خواجہ صاحب کے, جس میں انہوں نے کہا کہ نیشنل ایکشن پلان ایک مذاق ہے, بظاہر یہ لگتا ہے کہ وہ انہوں نے اس ریفرنس میں کہا ہے کہ جو پلان تو بن گیا لیکن اس کے بعد اس پہ عمل درآمد یا اس کے لیے جو انیشیٹو گورنمنٹ کی طرف سے آنے چاہیے تھے ان کو لگتا یہ ہے کہ ناکافی خیال کیا جسٹس صاحب نے. لیکن اس کے باوجود میرا ایک بڑا بنیادی سا جنیرک کوسچن ہے, پہلے بھی بات ہوتی رہی ہے کہ عدالتوں سے فیصلے آنے چاہیے یا ریمارکس جو شہر سرخیاں بن جائیں؟
دیکھیے, بات دیکھو یہ ہے کہ ہمارے کوڈ آف کنڈکٹ کے مطابق جو ہر جج سائن کرتا ہے جب وہ جج بنتا ہے, تو اس کے مطابق تو ججوں کو کم سے کم بولنا چاہیے کورٹ میں, جیسے اونلی اسپیک تھرو دی ججمنٹ,
جی
یہ تو ہمارا اصول ہے. لیکن اگر کوئی آپ پہ ریمارک بھی کرنا چاہیں تو ریمارک صرف اس لیے ہونا چاہیے کہ آپ کسی پوائنٹ پہ ایلیسٹریشن چاہتے ہوں, اس کی تفصیل چاہتے ہوں, تو اس کے چلتے میں اگر آپ کوئی سوال کرنا چاہیں یا کوئی آبزرویشن کرنا چاہیں تو وہ ریلیونٹ ہوتا ہے. لیکن کوئی ایسا آبزرویشن جس سے کہ مقدمہ کے ذہن میں یہ بات ہو کہ مقدمہ کس طرف جا رہا ہے, وہ قطعی طور پہ منع ہے ہمارے کوڈ آف کنڈکٹ کے تحت کہ اس قسم کے ریمارک جس سے فرض کے مقدمہ کے ذہن میں یہ بات پیدا ہو کہ یہ مقدمہ کس طرف جا رہا ہے یا اس کا کیا فیصلہ ہونے والا ہے, اگر وہ اس ریمارک کے نتیجے میں وہ اس نتیجے پہ پہنچتا ہے تو میں سمجھتا یہ ہوں کہ ایسے ریمارک سے گریز کرنا چاہیے جب تک کہ آپ پورے آرگیومنٹ نہ سن لیں اور فیصلہ اس کا نہ سنا لیں.
جی, آپ نے اس مقدمے کا ویسے حوالہ دیا ہے تو میں بھی جاننا چاہوں گا کہ وہ لوگوں کی بہت کیوریاسٹی ہوگی, کیونکہ پروسیڈنگز جو ہیں وہ مکمل ہو چکی ہیں جوڈیشل کمیشن کی, اور اب کوئی فیصلہ آنا ہے, کب آئے گا یہ ہمیں نہیں پتہ, کیا آئے گا ہمیں نہیں اندازہ, لیکن ہر دو صورتوں میں اس کی کیا امپلیکیشنز ہو سکتی ہیں, اور کیا کورٹ اس وقت نظریہ ضرورت جیسے فلسفے سے ہٹ کے کوئی فیصلہ بالکل کرسٹل بلیک اینڈ وائٹ میں دے گی یا فیصلے کے اندر کچھ گرے لائنز جو ہیں وہ ہو سکتی ہیں، گرے ایریاز ہو سکتے ہیں؟
دیکھیے، یہ تو میں نہیں کہہ سکتا کہ اس کے فیصلے کے اندر کیا ہوگا، کہ اس کے لیے کوئی گرے لائنز ہوں گی یا نہیں ہوں گی، لیکن جب آپ نے یہ بتایا کہ یہ فیصلہ محفوظ ہو چکا ہے تو اس وقت تو بالکل ہی خاموش ہونا چاہیے. جب فیصلہ آپ نے محفوظ کر لیا تو پھر آپ لوگوں کو صرف اس بات کا انتظار کرنے سے کہ آپ کا فیصلہ کیا آنے والا ہے. اس لیے اس موقع پر کسی قسم کی کوئی آبزرویشن نہیں کرنی چاہیے میری دانش میں، یہ بالکل غیر ضروری تھا. اور اگر میں نے کوئی ایسی آبزرویشن کی ہیں جس سے کوئی فریق مقدمہ کو کنکلوژن نکالنے کا موقع ملتا ہے تو وہ مناسب نہیں ہے.
جی بہت شکریہ جناب جسٹس سعید الزماں صدیقی صاحب، آپ نے ہمارے لیے وقت نکالا، فارمر چیف جسٹس آف پاکستان آپ ہمارے ساتھ موجود رہے، آپ کا بہت شکریہ. سامعین، ہم کوشش کر رہے ہیں کہ ڈاکٹر رسول بخش رئیس صاحب ہمارے ساتھ موجود ہوں، میجر پولیٹیکل ڈیولپمنٹ ہیں ان کے اوپر ان کا انالیسز لے سکیں، لیکن ہمارا رابطہ تحال ان سے نہیں ہو رہا. ایک بریک لیتے ہیں، بریک کے بعد واپس آئیں گے اور بات کریں گے پاکستان پیپلز پارٹی اور اس کے بہت سارے جو لائلسٹ ہیں، انحراف کرنے والے لوگ ہیں، وہ پارٹی چھوڑ کے جا رہی ہیں، خاص طور پہ جن کا تعلق پنجاب سے اور جنوبی پنجاب سے ہے، پارٹی چھوڑ کر وہ دوسری پارٹیوں کی طرف رخ کر رہے ہیں. زیادہ تر کا جو ڈائریکشن ہے وہ پی ٹی آئی نظر آتی ہے. کئی ایک نے پچھلے 3-4 دنوں کے دوران جوائن کر لیا ہے، الیکٹیبلس ہیں. اینالسٹ کی اپنی اپنی اوپینین ہے اس بارے میں، کچھ لوگوں کے خیال میں کوئی فرق نہیں پڑتا کہ کون الیکٹیبل کہاں چلا گیا ہے، لیکن کچھ لوگ یہ سمجھتے ہیں کہ چونکہ رورل ایریاز کے اندر ان کا ایک ذاتی ووٹ بینک ہے تو وہ اثر ڈال سکتا ہے. کسی طرف ان کا جانا اگر اس کے ساتھ پارٹی کے چند ہزار ووٹ اگر شامل ہو جاتے ہیں تو وہ ڈیسائسو ہو جاتا ہے. ایک بریک لیتے ہیں، بریک کے بعد واپس آئیں گے اور پروگرام کے اس حصے پہ بات کریں گے.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
جی سامعین اور ناظرین، آپ سن اور دیکھ رہے ہیں پروگرام جہاں رنگ وائس آف امریکہ سے، ہمارے میڈیا ویوز 972 کلو ہرٹز پہ آپ سن سکتے ہیں اور ہماری وائس آف امریکہ کی اردو ویب سائٹ پہ آپ اس کو سٹریم ہوتا ہے دیکھ بھی رہے ہیں. ڈاکٹر رسول بخش رئیس صاحب نے ہمیں جوائن کیا. ڈاکٹر صاحب، بہت دیر ہوئی ہمیں آپ تک پہنچنے میں، آپ اب دریا کو کوزے میں بند کیجیے. پولیٹیکل صرف جو ہمارا سیگمنٹ ہے اس تک ہم آ چکے ہیں. پاکستان کی سیاست، ایک جو لائلسٹ بڑے پرانے لائلسٹ تھے پیپلز پارٹی کے، ان کی ایک بڑی تعداد اب پارٹی چھوڑ رہی ہے، زیادہ تر نے تحریک انصاف کا رخ کر رکھا ہے، مزید ڈیفیکشنز کا توقعات کی جا رہی ہیں میڈیا کے اندر. آپ کے خیال میں اس سے کیا فرق پڑے گا پیپلز پارٹی کو؟ واقعتاً کوئی فرق پڑے گا؟ پی ٹی آئی کو اس سے کوئی ایڈوانٹیج ہوگا؟ ملکی سیاست کے لیے اس کی کیا امپلیکیشنز ہیں؟ 1.5 سے 2 منٹ میں اگر آپ اس کو سم اپ کر سکیں تو.
جی بالکل، میں یہ سمجھتا ہوں کہ پاکستان پیپلز پارٹی ایک پارٹی کے طور پر ختم ہو چکی ہے. ایک ریجنل پارٹی اس کو آپ کہہ سکتے ہیں، لیکن جو قومی پارٹی کی حیثیت ہے وہ آہستہ آہستہ اس کو اس نے کھو دیا ہے. پنجاب میں جو ڈیفیکشنز ہیں وہ اس بات کی ترجمان ہیں کہ پاکستان پیپلز پارٹی کی بیس سب سے بڑے صوبے میں ختم ہو چکی ہے. اس کا فائدہ تحریک انصاف کو ہوگا. اس کی وجہ یہ ہے کہ تحریک انصاف ہی محض سیاسی جماعت قومی سطح پر نظر آتی ہے جو مسلم لیگ نون کا مقابلہ کر سکتی ہے، ایک قومی جماعت کے طور پر ابھری ہے. اور وہ لوگ جو اب پارٹی کو چھوڑ کے، پیپلز پارٹی کو چھوڑ کے پی ٹی آئی کو جوائن کر رہے ہیں، دوسری پارٹی اس کو چھوڑ کے جوائن کر رہے ہیں پی ٹی آئی کو، ان کا یہ خیال ہے کہ پاکستان پیپلز پارٹی دوبارہ مرکز میں کبھی اقتدار نہیں لے سکتی اور پنجاب میں کبھی حکومت نہیں بنا سکتی. تو اس لیے وہ اپنی جو ایک اپرچونیٹی ہے وہ صرف پی ٹی آئی میں دیکھتے ہیں، اور پی ٹی آئی کو صحیح معنوں میں ایک حزب اختلاف کی سیاسی جماعت وہ یہ سمجھتے ہیں.
لیکن ڈاکٹر صاحب، لوگ یہ بھی تو کہتے ہیں کہ اگر وہ بذات خود ہارے ہوئے کینڈیڈیٹ ہیں، لاسٹ الیکشن 2013 ہار چکے ہیں، تو وہ کیا بینیفٹ کر سکتے ہیں دوسری پارٹی کو؟
میرا خیال یہ ہے کہ ان کے پاس جو اپنی سوشل سپورٹ بیس ہے وہ موجود ہے, اور اس کے ساتھ پی ٹی آئی کی بھی اپنی ایک سپورٹ بیس پاکستان میں ہر کانسٹیچوئنسی میں بن چکی ہے. یہ دونوں اگر مل جائیں تو میں یہ سمجھتا ہوں کہ مسلم لیگ نون کے لیے آئندہ انتخابات میں ایک بہت بڑا چیلنج بن سکتا ہے.
آخری اور کوئکلی, کیا بلاول بھٹو زرداری ریپیئر کر سکتے ہیں, کیونکہ ابھی فرنٹ سیٹ پہ آتے ہوئے نظر آ رہے ہیں وہ پارٹی کے؟
بے شک فرنٹ سیٹ پہ بھی آ جائیں اور چوتھے گیئر میں بھی اپنی پارٹی کی گاڑی کو چلائیں, لیکن میرے خیال میں ان میں وہ صلاحیت موجود نہیں ہے جس سے کہ پارٹی کو پھر دوبارہ سے ایک منصف پارٹی کو مجتمع کر سکیں اور یا کوئی نئی ویژن دے سکیں. یہ جو شہادت شہادت شہید شہید, یہ وہ سیاست ہے جو کافی دیر کرتے رہی ہیں, لیکن ان کی گورننس, ان کا ریکارڈ, ان کی کرپشن, یہ ساری سامنے عوام کے سامنے ہے. میں نہیں سمجھتا کہ عوام کا اعتماد وہ دوبارہ حاصل کر.
بہت شکریہ ڈاکٹر رسول بخشی صاحب, آپ نے ہمارے لیے وقت نکالا. سامعین, یہ انڈیپینڈنٹ انالیسز آپ نے سنا. پاکستان پیپلز پارٹی اس کی قیادت اس سے اتفاق نہیں کرتی. ان کا یہ خیال ہے کہ محترمہ بینظیر بھٹو ان کی موجودگی میں بھی پارٹی کے لیے یہ چیلنج رہے ہیں. ہم نے شیلا رضا سے بات کی, پارٹی کی سینئر قائد ہیں اور سندھ اسمبلی کے اندر ڈپٹی اسپیکر بھی ہیں. ان سے ہم نے یہی سوال کیے ہیں کہ کیا اس سے کوئی فرق پڑے گا. بہت سارے جو لوگ جو منحرفین ہیں, جو لائلسٹ تھے پارٹی کے, اب وہ دوسری طرف جا رہے ہیں, تو انہوں نے کیا کہا, آئیے سنتے ہیں.
دیکھیے, یہ پاکستان پیپلز پارٹی کے لیے نئی بات نہیں ہے. جب سے پاکستان پیپلز پارٹی بنی, سیاست میں ایک آئیڈیالوجی انٹروڈیوس ہوئی کہ طاقت کا سر چشمہ عوام ہے اور ہمیں عوام کے لیے کام کرنا ہے. اس دن سے کون سا وقت ایسا نہیں ہے کہ پاکستان پیپلز پارٹی میں ڈینٹ ڈالنے کی کوشش نہ کی گئی ہو, جس میں ذوالفقار علی بھٹو صاحب کی پھانسی جو ہے وہ خود ایک کہتے ہیں اسے کہ جوڈیشل مرڈر ہے اور جوڈیشل کانسپائریسی ہے. اس کیس کو آج تک کسی کیس سے, اس کیس کی بنیاد پہ کوئی کیس چل نہیں سکتا. اس کی انکیورم حیثیت ہے. پھر محترمہ بے نظیر بھٹو تک کا سفر, جس میں پھانسی, کوڑے, سب کچھ, اور پھر اس میں محترمہ بے نظیر بھٹو کی شہادت. اور پھر دیکھیں, ہمارے علاوہ کوئی پارٹی کی اسٹرگل نہیں ہے ڈیموکریسی کے لیے. ہمارے علاوہ کسی پارٹی نے طالبان کو چیلنج نہیں کیا. آج تمام پارٹیز جو کہتی ہیں کہ ہم فوج کے ساتھ ایک پیج پہ ہیں, وہ اس وقت جب ہم مالک اینڈ آپریشن کر رہے تھے تو وہ در حقیقت آج یہ سب اس پیج پہ ہیں. ہمیں لیول پلئنگ فیلڈ نہیں ملا الیکشن سے پہلے, اور سب نے دیکھا کہ ہم نہ جلسے کر سکے نہ کچھ. اور اگر ہماری حکومت بھی پچھلے پانچ سال رہی تو اس میں بھی ہمارے ایک وزیر اعظم کو پھر ایک اس طرح کا کیس کا فیصلہ سنایا گیا.
ڈائریکٹلی فوکس کرتے ہیں, پوائنٹ پہ آتے ہیں. آپ کے خیال میں اب بہت سارے لوگ چلے گئے ہیں, کئی ایک کے بارے میں اطلاعات آ رہی ہیں کہ وہ چلے جائیں گے, پیپلز پارٹی اس کو کتنا سیریسلی لے رہی ہے اور کیسے ریپیئر کر سکتے ہیں؟
بہت سیریسلی لے رہے ہیں, اور ہمارا فوکس کوئی بلدیاتی اور یہ سب نہیں ہے. ہم سمجھ رہے ہیں کہ 25-30 سال سے زیادہ ہو گئے تقریباً پیپلز پارٹی کی گورنمنٹ پنجاب میں نہیں ہے, اور ہمارے لوگ جو کہ بھٹو صاحب کے ساتھ کے ہیں وہ بھی بہت زیادہ ہم سے آج بھی کہیں نہ کہیں ہمیں ووٹ ڈال رہے ہیں. ان کی تعداد ضرور کم ہو گئی, لیکن انہوں نے بہت صبر کیا. لیکن ہم یہ سمجھتے ہیں کہ کیونکہ ہمیں نظریاتی کام نہیں کرنے دیا گیا, تو ہم اس کو بہت سیریسلی لے رہے ہیں. بلاول بھٹو زرداری صاحب نے کل بھی میٹنگ بلائی تھی پنجاب کی. اس کے علاوہ جو پرانے پارٹی کے وہ لوگ ہیں جو نظریات کو سمجھتے ہیں اور اس کو آگے پھیلانا چاہتے ہیں, ان کی ٹیم بنا دی.
شہلا, اب تو ویسے بڑے لوگ یہ بات کرتے ہیں, انالسٹ کہتے ہیں, نظریات آلموسٹ تمام سیاسی جماعتوں کے ایجنڈا ایک جیسا ہے, بات اب گورننس کی ہے, گورننس ایشو ہے. اور کیا بلاول بھٹو زرداری اس وقت اس کیپیسٹی میں ہیں کہ وہ یہ جو ڈیفیکشن ہو رہا ہے اس کو وہ روک سکیں اور ریپیئر کر سکیں, پیپلز پارٹی کو واپس اس کے اپنی فوٹنگ پہ لا کھڑا کریں؟
کوئی پہلی بات تو میں یہ کہوں گی کہ نظریات کی کیا بات ہے کر رہے ہیں آپ. صرف پاکستان پیپلز پارٹی تھی جو کہہ رہی تھی کہ طالبان جو ہیں وہ ٹیررسٹ ہیں اور ہم ٹیررسٹ کے خلاف.
ہاں, لیکن اگر آپ تھوڑا پھر ہسٹری میں جائیں گے تو یہ بھی کہا گیا کہ وی آئی ایم مدر آف طالبان.
بڑی پارٹیز کہتی تھی کہ یہ ہمارے بچ میں ساتھی ہیں, ہمیں مذاکرات کرنے چاہیے. تو نظریات تو ہمارے صحیح تھے. نظریات ہم کہتے تھے کہ یہ دینی لوگ نہیں ہیں, ان کا اسلام سے تعلق نہیں ہے, وہ کہتے تھے یہ اسلامی ہیں. تو نظریات کے تو بہت زیادہ ڈفرینس ہے. اور دوسری بات یہ کہ بالکل بلاول بھٹو زرداری سے لوگ پیار کرتے ہیں, اور جیسے کہ میں نے کہا گورننس کا معاملہ ہے, تو وہ آپ دوسرے صوبوں میں بھی کوئی راوی چین چین نہیں لکھ رہا ہے. کیونکہ ایک کمزوری پاکستان پیپلز پارٹی کی یہ ہے چونکہ میں بالکل علی الاعلان سوچ پارٹی کے اندر بھی کہتی ہوں.
شیلا رضا سے ہماری گفتگو ہو رہی تھی. ہمارے ایک سوال کے جواب میں انہوں نے یہ بتایا تھا کہ جب ہم نے یہ پوچھا کہ آصف علی زرداری گوشہ نشینی اختیار کر سکتے ہیں تو ان کا کہنا تھا کہ ایسا نہیں ہے, وہ پارٹی کو لیڈ کریں گے. فرنٹ پہ بلاول بھٹو زرداری ہوں گے لیکن ان کو مکمل بیک کر رہے ہوں گے آصف علی زرداری. اور سامعین اس کے ساتھ ہی ہم اپنا آج کا یہ پروگرام یہاں پہ ختم کریں گے. پروڈیوسر ہیں ہمارے ساتھ انجم ایرل گل اور ان کو اسسٹ کیا ایمن رضوی نے. ہمارے انجینئرز ہیں آئیڈن اٹکو اور جیکسن ویٹس. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ